क्या तू तंदुरुस्त होना चाहता है? यूहन्ना की अंजील 5 पहली आयत से लेकर 29 तक। यरूशलेम में एक मशहूर हाउस बनाम बैतहस्ता था। इस हाउस के खंडरात आज तक देखे जा सकते हैं। यह हाउस 5 बड़े बरामदों से घिरा हुआ था। उनमें बेशुमार अंधे, लंगड़े और मफलूज पड़े रहते थे। इतने माजूर लोग वहां क्यों जमा रहते थे? कभी कभार हाउस का पानी थोड़ी देर के लिए हिलने लगता था। उस वक्त जो भी पहले पानी में जाता उसे शफा मिलती थी। एक दिन खुदावंद ईसा वहां से गुजरा। उसने एक आदमी को फर्श पर पड़ा देखा जो 38 साल से माजूर था। अब सोच ले, वहां तो भीड़ ही भीड़ थी, फिर भी ईसा मसीह ने एक ही आदमी पर निगाह डाली और उसी पर रहम किया। उसने उसी पर रहम क्यों किया? उसने दूसरों को शफा क्यों ना दी? वो तो जानता था कि ये आदमी बहुत सालों से माजूर है। फिर भी ये एक राज है कि खुदा एक को शफा देता है और दूसरे को नहीं। मसीह ने पूछा, क्या तू तंदुरुस्त होना चाहता है? ये कैसा सवाल है? कौन तंदुरुस्त नहीं होना चाहता? ईसा मसीह ये क्यों पूछता है? ईसा मसीह कभी जबरदस्ती नहीं करता। जरूरी है कि हम उसकी मदद कबूल करें, कि हम उसे अपनी जिंदगी में आने दें। हम इनकार तो कर सकते हैं। आज खुदावंद ईसा हम सब से पूछ रहा है कि क्या तू तंदुरुस्त होना चाहता है? हम क्या जवाब देंगे? क्या हम अपना मुंह फेर कर अंधेरे में रहना पसंद करेंगे, या क्या हम उसके नूर में आकर तंदुरुस्त हो जाएंगे? वो आदमी बोला, खुदावंद ये मुश्किल है। मेरा कोई साथी नहीं जो मुझे उठाकर पानी में जब उसे हिलाया जाता है ले जाए, इसलिए मेरे वहां पहुंचने में इतनी देर लग जाती है कि कोई और मुझसे पहले पानी में उतर जाता है। ईसा मसीह ने कहा, उठ, अपना बिस्तर उठाकर चल फिर। वो आदमी एकदम ठीक हो गया। उसने अपना बिस्तर उठाया और चलने फिरने लगा। जो हुक्म खुदावंद ईसा देता है वो हमेशा पूरा हो जाता है। कुछ लोगों ने देखा कि ये आदमी फिर रहा है तो सख्त नाराज हुए। कहने लगे, आज सबत का दिन है, आज बिस्तर उठाना मना है। सबत हफ्ते का दिन था। खुदा ने मूसा नबी को फरमाया था कि सबत के दिन काम काज मत करना। मकसद ये था कि लोगों को इस दिन नौकरी से छुट्टी मिले। मगर बाद में यहूदी उस्तादों ने बेशुमार और पाबंदियां लगाई थीं। बिस्तर उठाकर घर ले जाना भी मना था। अब ये बेचारा क्या करे? उसे तो घर पहुंचना ही पहुंचना था। क्या इन लोगों को माजूर की फिक्र थी? इन लोगों को परवाह ही नहीं थी कि इस आदमी को शफा मिली है, कि इतना बड़ा मौजज़ा हुआ है। कितना अफसोस! ये कट्टर लोग मजहब के नाम में बहुत सख्त हो गए थे। मजहब का क्या फायदा अगर हम खुदा से दूर हों, अगर एक दूसरे से मोहब्बत ना हो? क्या आप ऐसे लोगों से वाकिफ हैं? आदमी घबरा गया। वो बोला, एक आदमी ने मुझे शफा दी, उसी ने मुझे बताया, अपना बिस्तर उठाकर चल फिर। उन्होंने सवाल किया, वो कौन है जिसने तुझे ये कुछ बताया? लेकिन उस आदमी को मालूम ना था, क्योंकि ईसा मसीह हजूम में गायब हो गया था। बाद में ईसा मसीह उसे बैतुलमुकद्दस में मिला। उसने कहा, अब तू बहाल हो गया है, फिर गुनाह न करना, ऐसा ना हो कि तेरा हाल पहले से भी बदतर हो जाए। कमाल है, मजूर की हालत तो ठीक हो गया था, लेकिन खुदावंद इंसान के दिल में देखता है। उसे मालूम था कि बीमारी की जहरीली जड़ बाकी रह गई है। ये जड़ अब तक खत्म नहीं हुई है। ये जड़ क्या थी? ये जड़ गुनाह थी। हम नहीं जानते कि उसने क्या गुनाह किया था, मगर मसीह को मालूम था। हर बीमारी तो किसी खास गुनाह की वजह से नहीं होती, लेकिन मसीह जानता था कि इस मर्ज के पीछे एक संजीदा गुनाह है। सो ईसा मसीह का खास ध्यान किस चीज पर था? उसका खास ध्यान गुनाह पर था, आदमी की रूहानी हालत पर। खुदावंद ईसा चाहता है कि हमारी अंदरूनी हालत बहाल हो जाए। इस दुनिया में रहते हुए हमारी हालत नाजुक रहती है। हम बीमार हों ना हों, बड़ी बात यह है कि हम फिर गुनाह ना करें, कि हम खुदावंद के कदमों में बैठे रहें, उसकी बातें सुनते रहें, उसके पीछे चलते रहें, तब ही हम अंदर से बहाल हो जाएंगे। आपका क्या ख्याल है कि उस आदमी ने जवाब में क्या किया? वो कमबख्त सीधे यहूदी बुजुर्गों के पास गया और उन्हें इत्तला दी, ईसा ने मुझे शिफा दी। ये सुनकर वो ईसा मसीह को सताने लगे। ईसा मसीह ने उस आदमी को न सिर्फ शिफा दी थी, उसने उसे अपने गुनाहों से बहाल होने का मौका भी दिया था। फिर भी उसने क्या किया? उसने उसके रहम को हकीर जाना। जब ईसा मसीह हमसे हमकलाम होता है तो मेरा क्या जवाब है? आपका क्या जवाब है? मैं दोहराता हूं, ईसा मसीह हमसे पूछता है कि क्या तू तंदुरुस्त होना चाहता है? दूसरे वो फरमाता है, फिर गुनाह ना करना। सही तंदुरुस्ती के लिए जरूरी है कि हम फिर गुनाह ना करें। अब वो एक तीसरी बात फरमाता है, बाप की मर्जी सब कुछ है। बाप की मर्जी सब कुछ है। जब बुजुर्ग खुदावंद को सताने लगे तो उसने जवाब में क्या कहा? उसने फरमाया, मेरा बाप आज तक काम करता आया है और मैं भी ऐसा करता हूं। इससे वो क्या कहना चाहता है? इससे वो ये कहना चाहता है कि खुदा बाप हर वक्त काम करता है, लम्हा ब लम्हा वो दुनिया की हर चीज कायम रखता है, वरना हम सब एकदम खत्म हो जाते। यूं उसका काम सबत के दिन भी जारी रहता है। ईसा मसीह फरमाता है कि इसीलिए मेरा काम सबत के दिन भी जारी रहता है। मैं तो खुदा का फर्जंद हूं, इसलिए जाहिर है कि मैं रोजाना उसकी मर्जी पूरी करता हूं। यहूदी बुजुर्ग ये सुनकर और ज्यादा बिफर गए। वो क्यों बिफर गए? उनके नज़दीक उसने अल्लाह को अपना बाप कहकर अपने आप को अल्लाह के बराबर ठहराया था। कैसे? उसने फरमाया था, जिस तरह खुदा बाप सबत के दिन काम करता है उसी तरह मैं भी करता हूँ। लेकिन ईसा मसीह एक और बात कहना चाहता है, ये कि मैं पूरे तौर से खुदा बाप की मर्जी करता हूँ, मैं अपनी मर्जी से कुछ नहीं करता। उसी की मर्जी थी कि मैं सबत के दिन उस आदमी को शिफा दूं, इसीलिए मैंने उसे शिफा दी, अपनी मर्जी से नहीं, उसी की मर्जी से। हमारा इससे क्या वास्ता है? ईसा मसीह इसका जवाब देता है, खुदावंद ईसा हमें अबदी जिंदगी देता है। खुदावंद ईसा हमें अबदी जिंदगी देता है। मसीह ने बुजुर्गों से कहा, जिस तरह बाप मुर्दों को जिंदा करता है उसी तरह फरजंद भी जिन्हें चाहता है जिंदा कर देता है। यूहन्ना की अंजील 5:21। और ये जिंदगी इसी दुनिया में मिल सकती है। मसीह की ये जिंदगी अनाज के एक दाने की तरह है। ये दाना देखने में मामूली सा लगता है और इसे जमीन में दबा दिया तो क्या होता है? बीज तो गल जाता है, खत्म हो जाता है। क्या गल जाने से उसकी ताकत और जिंदगी खत्म हो जाती है? नहीं, एक दिन जमीन से पौधा उग आता है जो बढ़ता बढ़ता फल लाता है। मैं इसे क्या कहना चाहता हूं? उस मामूली से बीज में पौधे की पूरी ताकत और जिंदगी समाई हुई है। बीज तो गल जाता है मगर उसकी ये ताकत और जिंदगी खत्म नहीं होती। उस जिंदगी से एक शानदार पौधा पैदा होता है। बिल्कुल इसी तरह वो जिंदगी है जो मसीह हमें देता है। जब हम ईमान लाते हैं तो हमारे अंदर अबदी जिंदगी का बीज बोया जाता है। एक दिन हमारा जिस्म तो गल जाएगा मगर हम खुद खत्म नहीं होंगे। کیونکہ ہمارے اندر کی یہ ابدی زندگی ہمیں خدا کی نظر میں منظور کرائے گی۔ تب ہمیں ایک نیا جسم ملے گا جو اس دنیاوی جسم سے کہیں بہتر ہوگا۔ ایسے شخص کے بارے میں خداوند مسیح فرماتا ہے، اسے مجرم نہیں ٹھہرایا جائے گا، بلکہ وہ موت کی گرفت سے نکل کر زندگی میں داخل ہو گیا ہے۔ یوحنا کی انجیل 5:24۔ میں دہراتا ہوں، عیسیٰ مسیح مجھ سے اور آپ سے پوچھتا ہے کہ کیا تو تندرست ہونا چاہتا ہے؟ لیکن پائیدار تندرستی کے لیے شرط یہ ہے کہ ہم پھر گناہ نہ کریں۔ تیسری بات، عیسیٰ مسیح کا ہر کام خدا باپ کی مرضی کے مطابق ہے۔ وہ اسی مرضی کے مطابق ہمیں ابدی زندگی دیتا ہے۔ جو بھی اس پر ایمان لائے، اس کے اندر ابدی زندگی کا بیج بویا جاتا ہے۔ کیا آپ کے اندر ابدی زندگی کا یہ بیج ہے؟ یوحنا کی انجیل 5:1 سے لے کر 29 تک۔ کچھ دیر کے بعد عیسیٰ کسی یہودی عید کے موقع پر یروشلم گیا۔ شہر میں ایک ہاؤز تھا جس کا نام ارامی زبان میں بیت ہستا تھا۔ اس کے 5 بڑے برآمدے تھے، اور وہ شہر کے اس دروازے کے قریب تھا جس کا نام بھیڑوں کا دروازہ ہے۔ ان برآمدوں میں بے شمار معذور لوگ پڑے رہتے تھے۔ یہ اندھے، لنگڑے اور مفلوج پانی کے ہلنے کے انتظار میں رہتے تھے، کیونکہ گاہے بگاہے رب کا فرشتہ اتر کر پانی کو ہلا دیتا تھا۔ جو بھی اس وقت اس میں پہلے داخل ہو جاتا، اسے شفا مل جاتی تھی، خواہ اس کی بیماری کوئی بھی کیوں نہ ہوتی۔ مریضوں میں سے ایک آدمی 38 سال سے معذور تھا۔ جب عیسیٰ نے اسے وہاں پڑا دیکھا اور اسے معلوم ہوا کہ یہ اتنی دیر سے اس حالت میں ہے، تو اس نے پوچھا، کیا تو تندرست ہونا چاہتا ہے؟ اس نے جواب دیا، خداوند، یہ مشکل ہے، میرا کوئی ساتھی نہیں جو مجھے اٹھا کر پانی میں جب اسے ہلایا جاتا ہے لے جائے، اس لیے میرے وہاں پہنچنے میں اتنی دیر لگ جاتی ہے کہ کوئی اور مجھ سے پہلے پانی میں اتر جاتا ہے۔ عیسیٰ نے کہا، اٹھ، اپنا بستر اٹھا کر چل پھر۔ وہ آدمی فوراً بحال ہو گیا، اس نے اپنا بستر اٹھایا اور چلنے پھرنے لگا۔ یہ واقعہ سبت کے دن ہوا، اس لیے یہودیوں نے شفا یاب آدمی کو بتایا، آج سبت کا دن ہے، آج بستر اٹھانا منع ہے۔ لیکن اس نے جواب دیا، جس آدمی نے مجھے شفا دی، اس نے مجھے بتایا، اپنا بستر اٹھا کر چل پھر۔ انہوں نے سوال کیا، وہ کون ہے جس نے تجھے یہ کچھ بتایا؟ لیکن شفا یاب آدمی کو معلوم نہ تھا، کیونکہ عیسیٰ ہجوم کے سبب سے چپکے سے وہاں سے چلا گیا تھا۔ بعد میں عیسیٰ اسے بیت المقدس میں ملا۔ اس نے کہا، اب تو بحال ہو گیا ہے، پھر گناہ نہ کرنا، ایسا نہ ہو کہ تیرا حال پہلے سے بھی بدتر ہو جائے۔ اس آدمی نے اسے چھوڑ کر یہودیوں کو اطلاع دی، عیسیٰ نے مجھے شفا دی۔ اس پر یہودی اس کو ستانے لگے، کیونکہ اس نے اس آدمی کو سبت کے دن بحال کیا تھا۔ لیکن عیسیٰ نے انہیں جواب دیا، میرا باپ آج تک کام کرتا آیا ہے، اور میں بھی ایسا کرتا ہوں۔ یہ سن کر یہودی اسے قتل کرنے کی مزید کوشش کرنے لگے، کیونکہ اس نے نہ صرف سبت کے دن کو منسوخ قرار دیا تھا، بلکہ اللہ کو اپنا باپ کہہ کر اپنے آپ کو اللہ کے برابر ٹھہرایا تھا۔ عیسیٰ نے انہیں جواب دیا، میں تم کو سچ بتاتا ہوں کہ فرزند اپنی مرضی سے کچھ نہیں کر سکتا، وہ صرف وہ کچھ کرتا ہے جو وہ باپ کو کرتے دیکھتا ہے۔ جو کچھ باپ کرتا ہے وہی فرزند بھی کرتا ہے، کیونکہ باپ فرزند کو پیار کرتا اور اسے سب کچھ دکھاتا ہے جو وہ خود کرتا ہے۔ ہاں، وہ فرزند کو ان سے بھی عظیم کام دکھائے گا۔ پھر تم اور بھی زیادہ حیرت زدہ ہوگے، کیونکہ جس طرح باپ مردوں کو زندہ کرتا ہے، اسی طرح فرزند بھی جنہیں چاہتا ہے زندہ کر دیتا ہے۔ اور باپ کسی کی بھی عدالت نہیں کرتا بلکہ اس نے عدالت کا پورا انتظام فرزند کے سپرد کر دیا ہے تاکہ سب اسی طرح فرزند کی عزت کریں جس طرح وہ باپ کی عزت کرتے ہیں۔ جو فرزند کی عزت نہیں کرتا وہ باپ کی بھی عزت نہیں کرتا جس نے اسے بھیجا ہے۔ میں تم کو سچ بتاتا ہوں، جو بھی میری بات سن کر اس پر ایمان لاتا ہے جس نے مجھے بھیجا ہے، ابدی زندگی اس کی ہے۔ اسے مجرم نہیں ٹھہرایا جائے گا بلکہ وہ موت کی گرفت سے نکل کر زندگی میں داخل ہو گیا ہے۔ میں تم کو سچ بتاتا ہوں کہ ایک وقت آنے والا ہے، بلکہ آ چکا ہے، جب مردے اللہ کے فرزند کی آواز سنیں گے، اور جتنے سنیں گے وہ زندہ ہو جائیں گے۔ کیونکہ جس طرح باپ زندگی کا منبع ہے، اسی طرح اس نے اپنے فرزند کو زندگی کا منبع بنا دیا ہے۔ ساتھ ساتھ اس نے اسے عدالت کرنے کا اختیار بھی دے دیا ہے، کیونکہ وہ ابن آدم ہے۔ یہ سن کر تعجب نہ کرو، کیونکہ ایک وقت آ رہا ہے جب تمام مردے اس کی آواز سن کر قبروں میں سے نکل آئیں گے۔ جنہوں نے نیک کام کیا وہ جی اٹھ کر زندگی پائیں گے، جبکہ جنہوں نے برا کام کیا وہ جی تو اٹھیں گے لیکن ان کی عدالت کی جائے گی۔